बुध 24 दिसंबर के सैरबीन के साथ जाफर रिज़वी का सलाम कबूल कीजिए। पाकिस्तान में सियासी और फौजी क़यादत गौर कर रही है कि शिद्दत पसंदी से निपटने के लिए क्या हिकमत अमली इख्तियार की जाए। मौजूदा अदालती निज़ाम के होते
आगिब कराए कि भाई आप काबुल और जो अमरीकन है उनके साथ बातचीत के जरिए अफगान जंग को ख़त्म करें, कोई सियासी हल निकालें ताकि अफगानिस्तान
साहब, फौज तो बहुत ताकतवर इदारा समझी जाती रही है पाकिस्तान में, तो अब इस मौके पर, इस अहम कौमी मौके पर फौज को शिद्दत पसंदों के खिलाफ कार्रवाई के लिए क्यों जरूरत पड़ रही है? इस कदर वसीउल बुनियाद सियासी हिमायत की क्यों दरकार है ये सियासी हिमायत इस वक्त?
देखिए, हर इदारा जो होता है उसकी जो है लिमिट्स होती हैं, कैपेसिटी भी आपकी बहुत महदूद होती है। तो पाकिस्तान की फौज जो है पिछले 8 से 10 साल में दहशतगर्दी की लड़ाई में ये सबक सीख चुकी है कि उनके जो है फौजी जो है वो हमारे भी गए हैं, उनको बहुत सख्त मुजाहमत का सामना करना पड़ा है, और उससे बढ़ के ऑपरेशन जो है उसको जारी करने के लिए, जारी रखने के लिए और उसको पायदार हाल तक जो है पहुँचाने के लिए सियासी एक फिजा जो है वो चाहिए होती है। तो सियासी जमातें और मीडिया इसमें मौसर किरदार अदा कर सकता है। तो मेरा ख्याल है फौज को इसलिए जो है सियासी कायदीन जो है उनकी मदद चाहिए, और दूसरा तो ये होता है कि पॉलिसी को जो है आवाम के सामने, इंटरनेशनल कम्युनिटी के सामने लाने के लिए भी सियासी कायदीन जो है वो चाहिए होते हैं। तो मेरा ख्याल है इस हवाले से फौज का इनसार जो है वो बहुत बढ़ गया है पाकिस्तान की सिविलियन क्यादत पे।
राशिद रहमान साहब, आखिर मैं आपसे ये जानना चाहूँगा कि पाकिस्तान के जो अवाम हैं, जो कुछ सोशल मीडिया पर जिस तरह का दबाव सामने आया है, ये सामने आ रही है बात कि ये जो कमीशन्स बनते हैं, कमेटियाँ बनती हैं, एपीसी होती है, ये महज टाल मटोल का मामला होता है। क्या ये वाकई इस दफ़ा भी टाइम गेन कर रही है पाकिस्तान की फ़ौजी और सियासी क़यादत, पाकिस्तान के कौमी कायदीन क्या इस दफ़ा भी टाल मटोल से काम ले रहे हैं, या वाकई कुछ इसमें से निकल के आएगा सामने इस एपीसी में से?
देखिए, हम तो तनकीद करते रहते हैं लेकिन मेरे ख़्याल में ये नाइंसाफ़ी होगी अगर इस पर हम हतमी फ़ैसला आज कर लें। इजलास अभी ख़त्म नहीं हुआ, एलामिया भी नहीं आया, और आइंदा चंद रोज़ में ये भी ज़ाहिर हो जाएगा कि अमलन कुछ होने जा रहा है या नहीं। तो मेरे ख़्याल में इसका इंतज़ार कर लेना चाहिए, आज रात हम इस पर कोई हतमी बात ना करें तो अच्छा है।
बहुत बहुत शुक्रिया, हमारे साथ तज्जिया करने में मदद दे रहे थे राशिद रहमान साहब, डेली टाइम्स के एडिटर हैं पाकिस्तान में, डॉक्टर एजाज हुसैन साहब इकरा यूनिवर्सिटी से मुंसलिक हैं, किताबें लिख चुके हैं, और अमेरिका से आरिफ जमाल साहब हमारे साथ थे, वो भी कई किताबों के मुसन्निफ हैं और शिद्दत पसंदी पर बड़ी गहरी नज़र रखते हैं। आप सबका बहुत बहुत शुक्रिया। और पाकिस्तान में ये जो इंसदाद दहशतगर्दी का माहौल है जिसमें कौमी एक्शन प्लान की बात हो रही है, इसी पार्लिमानी कमेटी की तजावीज़ को हतमी शक्ल देने के लिए इस्लामाबाद में ये कॉन्फ्रेंस जारी है जिसका हम अभी कर रहे थे। तो कौमी एक्शन प्लान से मुल्क में दहशतगर्दी के खात्मे के लिए फौजी अदालतों के क्याम की तजवीज़ भी पेश की गई है, इस पर सियासी जमातों का क्या रद्द अमल सामने आ रहा है और कानूनी माहरीन क्या कहते हैं, ये सुनिए हुमैरा कमल से।
सरकारी मीडिया का दावा है कि पाकिस्तान तहरीक इंसाफ के सरबराह इमरान खान ने महदूद मुद्दत के लिए खसूसी अदालतें कायम करने की मंजूरी दी है। बताया गया है कि ये खसूसी अदालतें फौजी अफसरान पर मुश्तमिल होंगी। मुस्लिम लीग काफ के अलावा कौमी वतन पार्टी ने भी गैर मामूली हालात में गैर मामूली इकदाम करने की हिमायत का ऐलान किया है। तहम अपोजिशन जमात पीपल्स पार्टी के रहनुमा सेनेटर एतजाज़ अहसन के हवाले से ये बयान सामने आया है कि उन्होंने हुकूमत से मुतालबा किया है कि वो फौजी अदालतों के क़याम के हवाले से कानूनी मुसविदा दिखाएं जिसके बाद उनकी जमात अपने मौकफ से आगाह करेगी। कुछ ऐसा ही बयान खैबर पख्तूनख्वा की साबका हुक्मरान जमात अवामी नेशनल पार्टी की जानिब से सामने आया है। अभी इजलास जारी था कि एपीसी में शामिल जमात इस्लामी के रहनुमा फरीद पराचा ने बाहर आकर मीडिया से गुफ्तगू में बताया,
अक्सर सिफारिशात के साथ इत्तफाक किया गया है, क्या मिलिट्री कोर्स कायम की जाए तो उसमें बेशतर जमातों का, जिनमें जमात इस्लामी भी शामिल है और बाकी जमातें भी बाग हैं, कि उनका मौकफ यह था कि आईन के दायरे के अंदर वो इकदाम किए जाए कि जिन इकदाम के जरिए से हम टेररिज्म को और टेररिस्टों को खत्म कर सकते हैं। चुनाचे उसमें हुकूमत ने भी अब कोई रास्ता ऐसा निकालने की कोशिश की है।
एमक्यूएम के सरबराह अल्ताफ हुसैन ने आज एक जलसे आम से खिताब में वजीर आजम के नाम अपने पैगाम में कहा,
फौजी अदालतों के बजाय बेहतर है जो मार्शल लॉ लगाने का ऐलान ही कर दिया था।
पार्लियामेंट का काम आइन साजी करना है, लेकिन पाकिस्तान का आइन और कानून फौजी अदालतों के बारे में कितनी गुंजाइश रखता है? पाकिस्तान के साबिक चीफ जस्टिस सईदुज्जमा सिद्दीकी के मुताबिक मियां नवाज शरीफ के दूसरे दौरे हुकूमत में भी एक ऐसी ही कोशिश की गई थी, ताहम वो कामयाब नहीं हुई थी।
1998 में एक जजमेंट आया था सुप्रीम कोर्ट का, उसका नाम है केस का मैरम अली वर्सेस फेडरेशन ऑफ पाकिस्तान। तो उस केस में सुप्रीम कोर्ट ने ये होल्ड कर दिया था कि ये अदालतें जो हैं ये आइन के मुताबिक नहीं है। अगर उस गाइडलाइन के मुताबिक बनाते हैं तो सही है, और अगर वो उसकी गाइडलाइन को फिर वही कंटरमीन करते हैं जैसे पहले हुआ था तो फिर सुप्रीम कोर्ट उसको दोबारा स्ट्राइक डाउन कर देगी।
पाकिस्तानी फौज इंतजामी उमूर के हवाले से अपनी हदूद में फौजी अदालतें कायम करती है। ये फौजी अदालतें आर्मी एक्ट के तहत चलती हैं। तहम पूरे मुल्क या फिर चंद मखसूस इलाकों के लिए ये कैसे मुमकिन होगा? मुत्तहिदा कौमी मूवमेंट से ताल्लुक रखने वाले माहिर कानूनदान सेनेटर फरोख नसीम।
अगर फौजी अफसरान को डाला जाएगा तो वो तो आर्टिकल 175(3) है कॉन्स्टिट्यूशन का, उसकी खिलाफ वर्जी है। तो अगर ये करना है सारा तो बगैर कॉन्स्टिट्यूशनल अमेंडमेंट के नहीं हो सकता।
लेकिन फौजी अदालतों की हिमायत करने वाले दुनिया के दीगर ममालिक का हवाला भी देते हैं और ये जवाब भी कि पाकिस्तान इस वक्त हालत जंग में है। पाकिस्तान तहरीके इंसाफ से ताल्लुक रखने वाले सुप्रीम कोर्ट के रिटायर्ड जज जस्टिस वजीउद्दीन के मुताबिक पूरे मुल्क में फौजी अदालतों का क्याम नामुमकिन दिखाई देता है, तहम हुकूमत आर्टिकल 245 का सहारा ले सकती है।
खास तौर पर फाटा है या बॉर्डर है वहाँ तक तो ठीक है, वहाँ तो मिलिट्री ट्राइब्यूनल एस्टेब्लिश हो सकते हैं, लेकिन दीगर जो इलाके हैं जहाँ कंपैरेटिव पीस प्रिवेल कर रही है वहाँ ऐसा कॉन्स्टिट्यूशनली मुमकिन नहीं है। और उसको कवर करने के लिए एक मरतबा आर्टिकल 245 आ जाएगा, फौज आ जाएगी, तो फिर इसको कॉन्स्टिट्यूशनल कवर दिया जा सकता है।
वो कहते हैं कि अमरीकी सदर बराक ओबामा ने फौजी ट्राइब्यूनल्स को खत्म करने की यकीन दहानी करवाई थी, ताहम वो अब तक उसमें कामयाब नहीं हो पाए। सुप्रीम कोर्ट के साबिक जस्टिस तारिक महमूद का कहना है कि पाकिस्तान की सियासी जमातें फौजी अदालतों के क्याम की तौसीक नहीं कर सकती।
और नहीं बनेगा ऐसी बात नहीं बनेगा, इतने भी बेवकूफ लोग नहीं बैठे कंसेंसस नहीं होगा, बाकी सारी चीजों पर होने लगा। आइन और कानून को ज्यादा रखे ना कि उसके तहत तो इसकी इजाजत ही नहीं है, जुडिशरी एक बिल्कुल सेपरेट सब्जेक्ट है, इसमें फौज वालों का क्या काम।
कानूनी माहिरीन का ख्याल है कि पाकिस्तान का आइन और कानून फौजी अदालतों के क्याम की इजाजत नहीं देता, तहम जरूरत इस अमर की है कि इंसदाद दहशतगर्दी एक्ट और प्रोटेक्शन ऑफ पाकिस्तान ऑर्डिनेंस की दफात पर अमल दरामद किया जाए ताकि बेहतर और फौरी नतायज हासिल हो सकें। हुमैरा कंवल, BBC इस्लामाबाद।
फौजी अदालतों के क्याम की तजवीज़, सियासी रद्द अमल आपने हुमैरा कंवल से सुना। आइए अब ज़रा ये जानने की कोशिश करें कि पाकिस्तान के मौजूदा आईनी ढांचे में रहते हुए फौजी अदालतों का क्याम किस हद तक काबिल अमल है और क्या मुल्क की मौजूदा अदालती निज़ाम नाकाम समझा जा रहा है जो खसूसी फौजी अदालतों की ज़रूरत पड़ रही है, और ये कि मुमकिना फौजी अदालतें वो सब कुछ कर पाएंगी तो आम अदालतें नहीं कर पा रहीं। मैंने वजाहत के लिए इंसानी हकूक़ के फ़ाल कारकुन और पेशावर हाईकोर्ट के साबिक जज जस्टिस शेरजमान खान से पूछा कि जो लोग फौजी अदालतों के क़याम के हामी हैं असल में उन हलकों का मौक़िफ़ है क्या।
इनका जो मौक़िफ़ है जो इस बात की तकरीर से वजह के बात करते हैं तो उनका तो यही दावा है कि अदालतें जो है वो इंसाफ मुहैया नहीं करती और वो गुनहगार लोगों को दहशतगर्दों को वो छोड़ देते हैं। तो अगर हम इसकी बजाय ऐसी अदालतें कायम कर लें जो फौजी अदालतें हों खसूसी अदालतें हों तो वो सजाएं देंगी और सजाओं से माशरे में अमन आएगा। मेरी गुजारिश ये है कि ये दहशतगर्दी एक रात में नहीं आई, इस दहशतगर्दी के पीछे 30-35 साल पुराना रियासत का एक रवैया है, एक पॉलिसी है जो उन्होंने खुद अपने हाथों से उनको तरबियत दी है, उनको वसाइल मुहैया किए हैं। तो जब तक उस अमल पर रिवर्स करने के लिए एक कोशिश न की जाए तो ये एक दिन या एक साल की बात नहीं है कि एक साल में ये हालात को मामूल पर लाएंगे। इनको एक लॉन्ग टर्म पॉलिसी बनाना चाहिए ताकि माशरे के वो लोग जो 35-36 साल या 40 साल मुसलसल इस अमल में रहे हैं, जिनको कोई और काम नहीं आता, जिनका कोई रोजगार नहीं है, तो उनको मतलब कि माशरे के मेन स्ट्रीम में लाने के लिए रियासत को बहुत बड़ी पॉलिसियाँ, ये सिर्फ अदालतों के सजाओं से मुमकिन नहीं होगा।
शेरजमान साहब, आप ये भी कह रहे हैं कि अदालती निज़ाम में कोई खराबी नहीं है, तफ्तीश के तरीक़ेकार में नकायस हैं, लेकिन अगर उसूलों पर चला जाए तो जो आप निशानदही कर रहे हैं उसी की बुनियाद पर किसी भी मुजरिम को सज़ा तो मिल ही नहीं सकती, क्योंकि माशरे में जो शिद्दत पसंदी है और शिद्दत مسلط پسندوں کا جو خوف ہے، تفتیش نہیں ہو پاتی، وکلاء کا قتل ہو جاتا ہے، ججز کی بات کی جاتی ہے کہ وہ خوف میں رہتے ہیں، ایسی صورت حال میں تو اصول پر چلتے ہوئے کسی بھی ذمہ دار کو کیفر کردار تک نہیں پہنچایا جا سکتا؟
چونکہ میں سوات سے تعلق رکھتا ہوں، سوات میں دہشت گردی کا ایک بہت بڑا مرحلہ گزرا ہے، تو وہاں پر جو لوگ پکڑے گئے ہیں اس عمل میں، جو ہماری آرم فورسز کے ساتھ لڑائی میں ملوث تھے، تو ان کو چاہیے تھا کہ جن لوگوں نے ان کو پکڑا ہے، جن کے ساتھ انہوں نے جنگ لڑی ہے، جن کے ساتھ مطلب کہ وہ بسرتے کار تھے، وہ لوگ آئے اور وہ عدالتوں میں اپنی بیان دے، شہادتیں دیں، تو عدالتیں ان کو سزا دے گی، کیونکہ وہ پرائمری ایویڈنس ہوگی، ڈائریکٹ ایویڈنس ہوگی۔ لیکن ابھی تک ایک شخص کے خلاف کسی بھی مطلب کہ مناسب فرد نے مطلب کہ عدالت میں جو سرکاری ذمہ داری ہے سر انجام دے رہے ہیں، اس نے شہادت نہیں دی ہے، اور پانچ سال تک لوگوں کو سبیجا میں رکھا اور پانچ سال کے بعد ان کو عدالتوں میں پیش کیا کہ آپ ان کے خلاف، اور اس پانچ سال دوران میں کوئی تفتیش نہیں ہوئی۔ تو دیکھیں اپنی مطلب کمزوریوں پر بھی ذرا نظر ڈالیں، صرف عدالتوں کو مورد الزام ٹھہرانا میرے خیال میں یہ کوئی اچھی بات نہیں ہوگی، کیونکہ اس ملک میں اکثر ادارے جو ہے وہ اپاہج ہو گئے ہیں، تو عدالتوں کو بھی اپاہج سمجھ دیں یا لوگوں کو تاثر دیں کہ عدالتیں بھی اپاہج ہیں، تو میرے خیال میں پھر بہت زیادہ مسائل پیدا ہو جائیں گے۔
تو شیر زمان صاحب، پھر حکومت اور حکام جو فیصلہ کرنے جا رہے ہیں، جس کی بازگشت ہمیں ذرائع ابلاغ میں سنائی دے رہی ہے کہ خصوصی عدالتیں بنیں گی یا فوجی عدالتیں بنیں گی اور اسپیڈی ٹرائل کورٹس ہوں گے، تو کیا ان کے کچھ منفی اثرات بھی آگے چل کر پڑ سکتے ہیں آپ کے خیال میں؟
جس طرح یہاں پر دہشت گرد تنظیمیں ہیں اور وہ معاشرے میں دہشت پھیلا رہے ہیں، تو اس کا جواب ریاست کی جانب سے بھی ایک غیر قانونی اور غیر آئینی طریقہ کار سے ہوگا، جو بھی میرے خیال میں دہشت گردی کی ایک دوسری قسم ہوگی،
اور اس کے نتیجے میں آپ سمجھتے ہیں کہ مزید خرابیاں پیدا ہوں گی؟
بالکل، میرا تو یہی ہے، کیونکہ جن لوگوں کو آپ نے مطلب کہ اس ذہن میں یا دہلیز تک پہنچا دیا ہے کہ ان کے لیے اپنی جان کی کوئی قیمت نہیں ہے، بلکہ وہ اپنی جان اس وجہ سے دیتے ہیں کہ وہ فخر محسوس کرتے ہیں اور وہ یہ تصور کرتے ہیں کہ بھئی ہم یہاں سے چلے جائیں گے تو ہم سیدھے جنت میں جائیں گے، تو ان لوگوں کو آپ سزاؤں کے خوف سے مطلب کہ کیسے بتا سکتے ہیں؟ ان کی بہت بڑی پالیسی ہے ریاست کی، ان کا دفاعی پالیسی پر نظر ثانی کرنی چاہیے، ان کو اپنی خارجہ پالیسیوں پر نظر ثانی کرنی چاہیے، اور انہوں نے جو مطلب کہ یہاں پر مدرسے قائم کیے ہیں، یہاں پر جو درسی وہ نظام ہے کتابوں میں، اس پر نظر ثانی کرنی چاہیے، تو یہ ساری چیزیں وہ اگر نہیں کرتے تو میرے خیال میں اس سے کوئی فائدہ نہیں ہوگا۔
پاکستان میں فوجی عدالتوں کے قیام کی تجویز کا تجزیہ کر رہے تھے جسٹس شیر زمان خان۔ ادھر سپریم کورٹ نے انسداد دہشت گردی کی عدالتوں کو شدت پسندی سے متعلق مقدمات کی سماعت کو روزانہ کی بنیاد پر کرنے کا حکم دیا ہے۔ چیف جسٹس کی سربراہی میں انسداد دہشت گردی کی عدالتوں میں زیر سماعت مقدمات اور ان عدالتوں کی کارروائی کا جائزہ لیا گیا۔ یہ اجلاس گزشتہ ہفتے پشاور میں اسکول پر ہونے والے شدت پسندوں کے حملوں کے بعد انسداد دہشت گردی کی عدالتوں میں زیر التوا مقدمات کو فوری طور پر نمٹانے کے لیے بلایا گیا تھا۔ ادھر اسی اسکول پر حملے کے بعد وفاقی وزیر داخلہ چودھری نثار نے بھی اس صورتحال میں ذرائع ابلاغ کی حکمت عملی پر کئی سوال اٹھائے اور یاد دلایا کہ میڈیا کو تشدد اور شدت پسند تنظیموں کے موقف کی تشہیر کی اجازت نہیں دی جا سکتی، لیکن جنگ کسی کیفیت میں صحافیوں کے لیے ذمہ داری اور غیر جانبدارانہ توازن پیدا کرنا کس حد تک ممکن ہے، اور ماضی میں بین الاقوامی صحافتی ادارے اس طرح کی صورتحال سے کس حد تک نمٹتے رہے۔ لاہور سے شمائلہ جعفری۔
وفاقی وزیر داخلہ چودھری نثار نے دہشت گردی کے خلاف قومی کمیشن کی سفارشات پیش کرتے ہوئے پارلیمانی پارٹیوں کے اجلاس میں کہا کہ یہ نہیں ہونا چاہیے کہ ایک طرف پاکستان فوج اور حکومت کا موقف آ رہا ہو اور دوسری طرف دہشت گردوں کا نقطۂ نظر پیش کیا جا رہا ہو۔
یہ نہیں ہونا چاہیے کہ دھمکیاں دیتے ہیں انہیں بریکنگ نیوز کے طور پر ان کو بریک کیا جائے اور ان کی نیوز کو مکمل طور پر اگنور نہیں کریں گے، تو پھر یہ اونرشپ ہو جائے گی کہ جو کچھ وہ کر رہے ہیں وہ بھی اٹ از ایٹ پار وتھ واٹ دی گورنمنٹ از ڈوئنگ اور واٹ دی آرمی از ڈوئنگ۔ تو اس پہ کنسنسس تھا کہ ویدر اٹس آن دی انٹرنیٹ اور آن دا میڈیا اگر ضرورت ہے تو سیپریٹ لا لائی جائے جس سے ان لوگوں کو مکمل طور پہ بلیک لسٹ کیا جائے۔
اور صرف وزیر داخلہ ہی نہیں، سوشل میڈیا پر بھی کچھ شہریوں کی طرف سے یہ مہم چلائی گئی ہے کہ طالبان اور ان کے ہمدردوں کے خیالات کی نشر و اشاعت سے گریز کیا جائے۔ ٹویٹر پر نو ایئر ٹائم فار طالبان کا ہیش ٹیگ بھی شروع کیا گیا ہے۔ جس میں شہریوں سے یہ مطالبہ کیا جا رہا ہے کہ وہ اس آن لائن پیٹیشن پر سائن کریں جس میں ایسے ٹیلی ویژن چینلز پر پیمرا کے ذریعے پابندی کا تقاضا کیا جا رہا ہے جو مسلح گروہوں اور ان کے ہمدردوں کا موقف پیش کر رہے ہیں۔ ایسا پہلی مرتبہ نہیں ہوا۔ اس سے پہلے بھی تشدد کا راستہ اپنانے والی تنظیموں کے موقف کو نشر کرنے کے حوالے سے میڈیا کے کردار پر بحث ہوتی رہی ہے، لیکن تصویر کے دونوں رخ دکھانے کی ذمہ داری بھی تو صحافتی اداروں کی ہے۔ اور کیا ایک جانب کا موقف بالکل پیش نہ کرنا بے لاگ اور غیر جانبدارانہ صحافت کے اصولوں کے خلاف نہیں؟ میں نے یہ سوال رکھا معتبر صحافی اور انسانی حقوق کے کارکن آئی اے رحمان کے سامنے۔
یہ شکایت صحیح ہے کہ میڈیا کو دہشت گردی کی خبریں دیتے وقت ذرا احتیاط کرنی چاہیے اور دونوں طرف سے کا ورژن جو ہے وہ بتانا چاہیے۔ ہینگنگ کی تصویریں نہ چھاپیں، خون بہتا ہوا نہ دکھائیں، مرے ہوئے لوگوں کے لاشوں کی بار بار تشہیر نہ کریں، اس سے لوگ جو ہیں بوٹلائز ہوتے ہیں۔ البتہ یہ ضرور کہنا چاہیے کہ میڈیا کا یہ فرض ہے کہ جو واقعات ہوں ان کی رپورٹ پیش کرے اور کوشش کرے کہ حتی الامکان وہ صحت اور سچائی پر مبنی ہوں۔
شدت پسندوں کے موقف کی نشر و اشاعت پر پابندی کے حامی اس حوالے سے ایک بڑی مثال برطانیہ میں شمالی آئرلینڈ کی علیحدگی کی تحریک سے دیتے ہیں۔ اس تحریک کے دوران 1988 سے 1994 تک اس وقت کی وزیر اعظم مارگریٹ تھیچر نے بی بی سی پر 11 آئرش عسکری اور سیاسی تنظیموں کی سرگرمیوں کی تشہیر پر پابندی عائد کی تھی۔ بی بی سی اردو سے تقریباً 30 برس سے وابستہ صحافی عارف وقار اس زمانے میں لندن میں بی بی سی کے صدر دفتر میں ہی تعینات تھے۔ جب یہ تنازع ابھرا تو عارف کہتے ہیں کہ بی بی سی نے قانون کی پاسداری کے ساتھ ساتھ صحافتی معیار کو برقرار رکھنے کے لیے ایک دلچسپ راستہ نکالا۔
بہت شور مچا اس سلسلے میں کہ آپ ٹیررسٹ کے انٹرویو دکھاتے ہیں اور ان کا موقف پیش کرتے ہیں، تو اس پہ حکومت نے یہ قدغن لگا دی کہ ٹھیک ہے آپ ان کی تصویر دکھا سکتے ہیں لیکن ان کی آواز ساتھ مت سنائیے۔ تو اس کا صحافیوں نے وہاں یہ حل نکال لیا کہ وہ جیری ایڈمز کی تصویر دکھاتے تھے اور اس کی آواز ہٹا کے اس کو ڈب کر لیتے تھے کسی ایکٹر کی آواز میں، یعنی پریکٹیکلی فرق نہیں پڑتا تھا، لیکن ایک فارمیلٹی پوری کرنے کے لیے ایک حکومت نے قدغن لگا دی ہے تو اس کو نبھانے کے لیے وہ اس کی اصل آواز نکال کے اپنی نقل آواز ڈال دیتے تھے۔
لیکن عارف وقار کہتے ہیں کہ ہر ملک کے اپنے زمینی حقائق ہیں اور ہر تحریک کے اپنے مقاصد، اس لیے پاکستان میں مسلح تنظیموں کے موقف اور نظریات کی نشر و اشاعت کا دنیا کے دوسرے حصوں میں ہونے والی مسلح تحریکوں یا برطانیہ کی آئی آر اے کی تحریک سے موازنہ کرنا مناسب نہیں۔ یعنی ہر صورت میں یہ ایک دو دھاری تلوار ہے جس پر ہر قدم ہی پھونک پھونک کر رکھنا پڑتا ہے۔ لیکن سوال یہ ہے کہ ہمارے صحافتی اداروں میں اس طرح کا تجربہ اور سمجھ بوجھ کس حد تک موجود ہے کہ آزادی بھی برقرار رہے اور نازک حالات میں ذمہ داری اور غیر جانبداری کے تقاضے بھی پورے ہوتے رہے۔ شمائلہ جعفری، بی بی سی، لاہور۔
رخ کرتے ہیں بھارت کا، جہاں شمال مشرقی ریاست آسام میں پولیس کا کہنا ہے کہ علیحدگی پسند بوڈو انتہا پسندوں کے حملوں میں مرنے والوں کی تعداد اب 60 سے تجاوز کر گئی ہے۔ یہ واقعات کل رات بھوٹان اور اروناچل پردیش کی سرحد کے قریب ہوئے اور مقامی لوگوں کا کہنا ہے کہ گھنٹوں تک نہ تو وہاں پولیس پہنچ پائی اور نہ ہی کسی کو طبی امداد مل سکی۔ تفصیل کے ساتھ سہیل حلیم۔
آسام میں نسلی تشدد کا ریکارڈ بہت خراب ہے اور 2 سال پہلے بھی وہاں بوڈو قبائلیوں نے بنگالی زبان بولنے والے مسلمانوں کو تشدد کا نشانہ بنایا تھا، جس میں درجنوں افراد ہلاک اور ہزاروں بے گھر ہو گئے تھے۔ تازہ ترین تشدد کوکراجھار اور سونت پور اضلاع میں پیش آیا ہے اور پولیس کا دعویٰ ہے کہ حملہوروں کا تعلق نیشنل ڈیموکریٹک فرنٹ آف بوڈو لینڈ سے تھا۔ یہ لوگ آسام میں بوڈو قبائلیوں کے لیے علیحدہ ریاست کا مطالبہ کر رہے ہیں۔ اس بار حملہوروں نے آدیواسی قبائلیوں کو نشانہ بنایا اور مرنے والوں میں زیادہ تر عورتیں اور بچے ہیں۔ سونت پور میں کرفیو نافذ کر دیا گیا ہے۔ دلی میں وزیر داخلہ راجناتھ سنگھ نے کہا کہ حکومت اس واقعے کو دہشت گردی کے زمرے میں مانتی ہے۔
جس پرکار کی یہ کاروائی کی گئی ہے، میں سمجھتا ہوں کہ اسے ایک ملٹنسی کے روپ میں ہی اس کو ریکوگنائز نہیں کیا جانا چاہیے، بلکہ اسے میں ایک ایکٹ آف ٹیرر مانتا ہوں، اور ایکٹ آف ٹیرر سے جیسے نپٹا جاتا ہے ویسے ہی ہم اس سے بھی نپٹیں گے۔ ابھی تک گرہ منترالے نے 50 سینٹرل آرمڈ پولیس فورس کی کمپنیز وہاں بھیج دی ہے۔
ریاست کے وزیر اعلیٰ ترون گوگوئی نے کہا کہ حملہوروں پر قابو پانے میں ایک دشواری یہ بھی ہے کہ ان کے ٹھکانے سرحد پار ہیں اور وہ کاروائی کر کے لوٹ جاتے ہیں۔
آؤٹسائڈ دی کنٹری.
آسام کے ٹی وی چینلوں پر دکھائے جانے والے مناظر میں مقامی لوگ خود زخمیوں اور لاشوں کو اٹھا کر لے جاتے ہوئے نظر آ رہے ہیں. ان کا الزام ہے کہ گھنٹوں تک اس علاقے میں نہ سیکیورٹی فورسز پہنچی اور نہ ہی انہیں کسی قسم کی طبی امداد ملی. پولیس کا کہنا ہے کہ تین لوگ حملوں کے خلاف مظاہرہ کرنے والوں پر اس کی فائرنگ میں مارے گئے ہیں.
سہیل علیم کی اس رپورٹ کے ساتھ ہی سربین اپنے اختتام کو پہنچا. سربین کے آج کے ایڈیٹر تھے ثقلین امام اور پروڈیوسر تھی مہاپارا صفدر اور یہاں لندن میں اسٹوڈیو مینیجر تھے راسل نیولو اور اسلام آباد میں اسرار الحق. اب جعفر رضوی کو تمام ساتھیوں سمیت اجازت دیجیے اور آخر میں چلتے چلتے اہم خبروں کا خلاصہ سنیے شمائل خان سے.
پاکستان میں انسداد دہشت گردی کی پالیسی کو حتمی شکل دینے کے لیے ملک کی سیاسی اور فوجی قیادت کا اہم اجلاس اسلام آباد میں اب بھی جاری ہے. دنیا بھر میں صحافیوں کے حقوق کے تحفظ کے لیے کام کرنے والی تنظیم رپورٹرز وداؤٹ بارڈرز نے پاکستان کے سب سے بڑے میڈیا ہاؤس دی نیوز، جنگ اور جیو گروپ پر پرتشدد حملوں پر تشویش کا اظہار کیا ہے. بھارت میں پولیس کا کہنا ہے کہ علیحدگی پسند باغیوں نے ریاست آسام میں 60 افراد کو ہلاک کر دیا ہے. شام کے شہر رقہ میں دولت اسلامیہ نے اردن کے ایک طیارے کو مار گرایا ہے، تاہم اس کے زندہ بچ جانے والے پائلٹ کو شدت پسندوں نے قیدی بنا لیا ہے. امریکہ کے شہر سینٹ لوئی میں پولیس کے ہاتھوں ایک سیاہ فام نوجوان کی ہلاکت کے واقعے کے خلاف احتجاج کرنے والے مظاہرین اور پولیس کے درمیان جھڑپیں ہوئی ہیں. یہ بی بی سی اردو سروس ہے.